सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र मोहम्मद असलम। आदरणीय श्रोता, मौसम परिवर्तन सँगै विभिन्न रोगको जोखिम बढ्ने गरेको देखिन्छ। प्राय जसो बर्सातको समयमा डेङ्गी, हैजा, झाडापखाला लगायतका संक्रामक रोगको चुनौती पनि बढी हुने गर्दछ। यस्ता रोगहरू लागिसकेपछि प्रकोपलाई नियन्त्रणमा ल्याउन मात्र ठुलो कुरो होइन, त्यसभन्दा अगाडि नै जोखिमको पहिचान गरी रोग नै आउन नदिने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। आजको कार्यक्रममा हामी स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले रोग नियन्त्रणको लागि के कस्ता तयारीहरू गरेको छ, त्यसमा के कस्ता समस्याहरू छन्, ती समस्याहरूलाई समाधान गरी अगाडि बढ्नुको लागि कसरी काम गर्दैछ भन्ने विषयमा कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग हुनुहुन्छ इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दहाल। डाक्टर, स्वागत छ कार्यक्रममा।
धन्यवाद यहाँलाई।
यहाँ अहिले किटजन्य रोग नियन्त्रण शाखाको प्रमुख हुनुहुन्छ एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत। किटजन्य रोगहरू भन्नुभयो नि, यहीबाट सुरुवात गरौँ न, कस्तो किसिमको रोगहरू हुन्?
खास गरी किटजन्य रोगहरू भन्नाले एउटा व्यक्तिबाट अर्को व्यक्तिमा रोगहरू सार्नका निम्ति बिचमा माध्यमको रूपमा चाहिँ लामखुट्टे, भुसुना लगायतका किटहरू चाहिँ सहायकको रूपमा आउँछन् अथवा वाहकको रूपमा, भेक्टरको रूपमा आउँछन्। त्यस्तो रोगहरूलाई किटजन्य रोगहरू भनिन्छ। अझ यहाँलाई मैले क्लियरली बुझाउन खोज्दा चाहिँ कुनै व्यक्तिलाई डेङ्गी सङ्क्रमण भयो भने डेङ्गी सङ्क्रमण भइसके पश्चात त्यो व्यक्तिबाट त्यो भाइरसलाई लामखुट्टेले आफ्नो शरीरमा लिन्छ र केही समय त्यो भाइरस आफ्नो शरीरमा वृद्धि र विकास बनाउँछ। निरोगी व्यक्तिलाई टोक्यो भने उसलाई चाहिँ फेरि डेङ्गी सङ्क्रमण हुन्छ। त्यसैले गर्दा सर्टमा मैले भन्दा एउटा व्यक्तिबाट अर्को व्यक्तिमा रोग सार्नका निम्ति बिचमा जो माध्यमको रूपमा, वाहकको रूपमा रहेका जति पनि रोगहरू छन् त्यो भेक्टरको सहायताले लाग्ने त्यस्तो रोगहरूलाई किटजन्य रोगहरू भनिन्छ।
यहाँ त स्वास्थ्य विभागमै कार्यरत हुनुहुन्छ, अहिलेसम्म यस्ता रोगहरूको अवस्था कस्तो छ नेपालमा? बढ्दो क्रममा, घट्दो क्रममा के पाइन्छ, हाम्रो तथ्याङ्कले के भन्छ?
सामान्यतया यस्ता किटजन्य रोगहरू सुरुका वर्षहरूमा धेरै नै हुन्थ्यो, तर केही समय किटजन्य रोगहरूमा केही कमी आएको देखिएको थियो। तर अहिले पछिल्ला वर्षहरूमा यहाँले संसारभरको तथ्याङ्क हेर्नुभयो भने डेङ्गी अथवा मलेरिया, औलो लगायतका रोगहरू चाहिँ केही बढ्न खोजेको हो कि भन्ने चाहिँ देखिन्छ, तथ्याङ्कहरूले देखाउँछ। हाम्रो देशको कन्टेक्स्टमा पनि यहाँले तथ्याङ्कलाई हेर्नुभयो भने अहिले डेङ्गी विगत 4-5 वर्षदेखि हामी धेरै सफल भएका छौँ, डेङ्गी धेरै प्रतिवेदन भएको छ। त्यसै गरेर औलोको सङ्क्रमण अथवा मलेरियाको सङ्क्रमण पनि हामीसँग सीमित मात्रामा चाहिँ छ, तर कम्प्लिटली यसलाई नियन्त्रण गर्न सकेका छैनौँ। स्क्रब टाइफस अहिले नेपालमा एउटा चुनौतीको रूपमा फेरि बढ्दै गएको पनि देखिन्छ। त्यसै गरी अन्य किटजन्य रोगहरू, जापानिज फ्लाइटिस विरुद्ध हामीले भ्याक्सिनको प्रयोग त गर्यौँ, तर पनि अझै कतिपय जिल्लाहरूमा जेई सङ्क्रमण अथवा जापानिज फ्लाइटिसको सङ्क्रमण भएको देखिन्छ। हात्तीपाइले त्यसै छ, कालाजारहरू पनि अहिले पनि सङ्क्रमण भएको देखिन्छ। त्यसले गर्दा अब कस्तो देखिन्छ भने अबको केही वर्षसम्म यस्ता किटजन्य रोगहरू कतिपय किटजन्य रोग अलिक बढी प्रकोपको रूपमा आउलान्, कतिपय किटजन्य रोगहरू हामी र हाम्रो समुदायमा रहि नै रहन्छन् जस्तो चाहिँ देखिन्छ।
केही रोगहरू नियन्त्रणमा आइसके, केही रोगहरू कम हुने क्रममा छन् भने केही रोगहरू अहिले पनि चुनौतीका रूपमा देखिएका छन्।
हो,
जस्तै
अब जस्तो अहिले हामी नेपालबाट औलो रोगलाई निवारण गर्ने लक्ष्यमा अगाडि बढेका छौँ। त्यसले गर्दा नेपालमै सङ्क्रमित भएको लामखुट्टेले टोकेको अथवा सारेको औलो चाहिँ हामीसँग असाध्यै कम छ, भनेको हामी शून्य बनाउने लक्ष्यमा छौँ। तर यद्यपि हामी 2030 लक्ष्य राखेर अगाडि बढेका छौँ औलोको कन्टेक्स्टमा। त्यसै गरेर भुसुनाबाट लाग्ने कालाजारको हकमा पनि हामी त्यसको सङ्ख्यालाई असाध्यै सीमित बनाउने र हामी त 2027 अङ्ग्रेजी वर्षमा चाहिँ कालाजार रोगलाई नेपालबाट जनस्वास्थ्य समस्याको रूपबाट निवारण गर्ने लक्ष्यका साथ अगाडि बढेका छौँ। भनेको कालाजार रोगको सङ्क्रमणलाई असाध्यै सीमित मात्रामा राख्ने, जसले गर्दा त्यसले चाहिँ जनस्वास्थ्य समस्या चाहिँ नबनाओस् भन्ने अभिप्रायले त्यसरी अगाडि बढेका छौँ। त्यस्तै गरी हात्तीपाइलेलाई पनि हामी 2030 लक्ष्यका आधारमा अगाडि बढेका छौँ। तर कतिपय यस्ता रोगहरू छन् जो चाहिँ अहिले हामी हाम्रो समुदायमा अलिक बढी प्रकोपको रूपमा रहेका छन्। जस्तो यहाँलाई थाहा छँदैछ, डेङ्गु विगत 5-7 वर्षदेखि चाहिँ अलिक बढी सङ्क्रमणमा रहेको थियो, यद्यपि गत वर्षदेखि केही कम भएको अवस्था छ। त्यस्तै स्क्रब टाइफस पनि बिस्तारै चाहिँ यो अलिक बढ्छ कि भन्ने अनुमान छ। संख्यागत रूपमा चाहिँ यो अलिक चुनौतीको रूपमा चाहिँ हामीलाई स्क्रब र डेङ्गी चाहिँ अहिले हामीसँग छ।
सर, हामीले समयमै यसको तयारी गर्न नसक्दाको कारणले गर्दाखेरि यी रोग बढिरहेका हुन् या हामी थाहा नपाएकै रोगहरू बढिरहेका छन्?
यहाँले सोधेको प्रश्न असाध्यै राम्रो पनि हो। यो यस्तो किटजन्य रोगहरूमा हामीले रोगीलाई मात्रै केन्द्रित गऱ्यौँ भनेदेखि यसलाई नियन्त्रण गर्न गाह्रो हुँदो रहेछ। अथवा डेङ्गीलाई नियन्त्रण गर्नका निम्ति डेङ्गी सङ्क्रमण भएको व्यक्तिलाई उपचार व्यवस्थापन अथवा त्यसलाई सचेतना दिने पाटो सँगसँगै हामीले त्यो रोग सार्ने बाहक अथवा माध्यमको रूपमा रहेको लामखुट्टेहरूलाई नियन्त्रण गर्न सकेनौँ भने, त्यसलाई निगरानी गर्न सकेनौँ भने, त्यसको वृद्धि र विकासलाई रोक्न सकेनौँ भने हामीले चाहे जति काम गर्न नसक्दो रहेछौँ। त्यसले गर्दाखेरि चाहिँ अहिले यहाँले हेर्नुभयो भने नेपालमा नेपालको सहरीकरणको प्रभाव अथवा नेपालमा अव्यवस्थित सहरीकरण भनौँ, यस्ता लगायतका क्रियाकलापहरू अनि वातावरणीय परिवर्तन क्लाइमेट चेन्जका परिवर्तनहरू र नागरिक तहमा थोरै भए पनि एकाउन्टेबिलिटीमा पनि केही कमजोरी, सबै कुराले गर्दा हामी लामखुट्टेको ठ्याक्कै नियन्त्रण गर्ने, लामखुट्टेलाई को वृद्धि र विकासलाई कम गर्ने कुरामा सबैको कमजोरी हुनसक्छ, जसका कारण चाहिँ सङ्ख्यागत रूपमा लामखुट्टेहरू बढ्छन् ती रोग सार्ने, त्यसलाई नियन्त्रण गर्न सकेनौँ भने त त्यसले सङ्क्रमण बढाउने कुरा त रह्यो नै। तर पनि पछिल्ला तथ्याङ्कहरू हेर्नुभयो भने औलो सार्ने लामखुट्टेलाई हामीले नियन्त्रणमा धेरै नियन्त्रण गरेका छौँ, जसले गर्दा नेपालमा औलोको सङ्ख्या सीमित बनाउन सकिएको छ। स्थानीय औलोको सङ्ख्या अहिलेसम्म यो अङ्ग्रेजी वर्ष 26 लागिसकेपछि त हामीसँग एकजना मात्रै रिपोर्ट भएको अवस्था देखिन्छ यो 7 महिनाको अवधिमा। त्यस्तै कालाजार अघि मैले भनिहालेँ अलिक कम छ, तर कतिपय यस्ता रोग सार्ने किट भेक्टरहरू अथवा किटहरू छन् जसलाई सजिलै नियन्त्रण गर्न सहज छैन। जस्तो डेङ्गी सार्ने लामखुट्टेलाई हामीले सहज नियन्त्रण गर्न सक्दैनौँ, सफा पानीमा बस्ने, चाहिँ थोरै पानीमा पनि आफ्नो सन्तान उत्पादन गरिहाल्ने, घरमा जम्मा गरेको पानीमा पनि बसिहाल्ने लगायतका यो किटहरूको आनी बानीमा आउने परिवर्तनका कारणले चाहिँ केही गाह्रो चाहिँ हुन्छ। यद्यपि हामीले क्रमिक रूपमा यसमा चाहिँ काम गरिरहेका छौँ।
औलो उन्मूलन गर्दाखेरि नेपालमा सूचना प्रविधिको विकास भएको थिएन, अहिलेको तुलनामा नागरिकहरू पनि सचेत थिएनन्, तर अहिले सूचना प्रविधिको विकास, सामाजिक सञ्जाल र सञ्चार माध्यमहरू पनि त्यत्तिकै बढ्दै गएको अवस्थामा हामी त्यही किसिमको कार्यक्रम सञ्चालन गरेर डेङ्गु नियन्त्रण गर्न सक्थ्यौँ नि, यसमा केही प्रयास भएको छैन?
हो, यहाँले भनेको कुरा औलो सार्ने लामखुट्टेलाई नियन्त्रण गर्नका निम्ति संसारभरि 3 उपायलाई चाहिँ महत्त्व दिइएको थियो। एउटा डेङ्गु के अरे लामखुट्टे जसले औलो सार्ने गर्छ त्यो नियन्त्रणको निम्ति एक प्रकारको विषादी छ, त्यो विषादी छिटकाउ गर्यो भने त्यसले त्यो लामखुट्टेलाई नियन्त्रण गर्नका निम्ति ठुलो भूमिका खेल्छ। किन भूमिका खेल्छ भन्दा औले सार्ने लामखुट्टेको आनी बानी, उसले रगत चुसेर आराम गर्ने चाहिँ प्रणाली अथवा उसले कहाँ टोक्ने, कति बेला टोक्ने, सबै कुराको आधारमा चाहिँ हामी अहिले पनि औलो प्रभावित धेरै क्षेत्रहरूमा जहाँ धेरै स्थानीय रूपमा औलो सङ्क्रमित भएको अवस्था हुन्छ त्यस्तो ठाउँमा कि त हामीले त्यहाँ झुलबाट नागरिकलाई प्रोटेक्सन गर्छौँ, कि त हामीले विषादी छिटकाउको कार्यक्रमबाट नागरिकलाई प्रोटेक्सन गर्छौँ। तर त्यो कालाजारमा पनि त्यस्तै छ, कालाजारको भेक्टरलाई नियन्त्रण गर्न सहज छ, औलोको अथवा मलेरियाको भेक्टरलाई नियन्त्रण गर्न सहज छ, तर डेङ्गु सार्ने लामखुट्टेकोलाई नियन्त्रण गर्न त्यति सहज छैन। मैले भनेको विषादी प्रयोग गर्दा त्यो लामखुट्टेलाई नियन्त्रण गर्न पनि सहज छैन, किनभने एउटै लामखुट्टेले हजारौँ फुल पार्ने अनि ती लामखुट्टेहरू पारेका अन्डाहरूमा चाहिँ त्यसबाट फेरि जन्मने लामखुट्टेहरू स्वयं चाहिँ डेङ्गु सार्न चाहिँ पर्फेक्ट बन्ने, त्यो कारणले गर्दा यो डेङ्गु सार्ने लामखुट्टेको नेचर फरक छ, जसले गर्दा हामीले ट्रेडिसनल्ली अप्नाएका विधिहरू प्रयोग गर्दा सहज रूपमा सकिँदैन। यसको निम्ति एउटा मात्रै विधि हो जो चाहिँ यसको सोर्सलाई रिडक्सन गर्ने हो अथवा जहाँ चाहिँ यसको लार्भाहरू छ, यसको वासस्थान छ, त्यसलाई डिस्ट्रोय गर्ने हो। त्यो पाटोलाई हामीले अहिले यहाँले सुन्नु पनि भयो होला, डेङ्गीको कन्टेक्स्टमा चाहिँ 3 महिने डेङ्गी सचेतना अभियान भनेर साउन भदौ असोज 3 महिना जति बेला चाहिँ यो रोग अलिक बढी प्रकोपको अवस्थामा अथवा संख्यागत रूपमा बढी हुने गर्छ, त्यस्तो अवस्थामा चाहिँ हामीले लगातार समुदाय तहसम्म चाहिँ यसको वासस्थानलाई निगरानी गर्न सक्यौँ, यसको जीवनचक्र 7-8 दिनको जीवनचक्रलाई तोड्न सक्यौँ भने यसलाई कम गर्न सकिन्छ, लामखुट्टेको संख्या कम गर्न सक्छौँ डेङ्गी सार्ने, अनि त्यो सङ्ख्या कम हुने बित्तिकै डेङ्गीको रोगको सङ्क्रमण पनि कम हुन सक्छ भन्ने सिद्धान्तका आधारमा हामीले यसरी काम पनि गरिरहेका छौँ। तिनै कामको फलस्वरूप चाहिँ विगत 3-4 वर्ष उता धेरै देखिएकोमा अहिले नागरिक तहसम्म एउटा सचेतना फैलिएको छ, सबैमा थोरै भए पनि जागरुकता आएको छ। मैले मेरो घरको कौशीदेखि लिएर तल आँगनसम्म काहीँनिर अनावश्यक पानी जमेको छ कि त्यसलाई व्यवस्थापन गर्ने कुरा, म मात्रै होइन मेरो समुदाय छिमेकीमा त्यस्तो छ कि भन्ने कुराहरू चाहिँ अलिकति भए पनि अवेरनेस चाहिँ बढ्दै गएको छ, त्यसले गर्दा अब बिस्तारै कम हुन्छ, तर यसको निरन्तरता चाहिँ आवश्यकता छ। फेरि
यस्ता संक्रामक रोगहरूको नियन्त्रणको लागि सरकारी प्रयासहरू भइरहेका छन्। सरकारी प्रयासले मात्र पर्याप्त नहुन सक्छ, नागरिकहरूको भूमिका पनि महत्त्वपूर्ण छ। यस्ता अभियानमा नागरिकलाई जोड्नको लागि सरकारले कसरी काम गर्दैछ?
यहाँले असाध्य महत्त्वपूर्ण प्रश्न उठाउनुभयो। यस्ता रोगहरू नियन्त्रण गर्न कुनै जिल्लामा रहेका स्थानीयतामा रहेका एउटा संस्था स्वास्थ्य संस्थाले मात्र सम्भव छैन, किनभने स्वास्थ्य संस्थामा भएका सीमित कर्मचारीहरू प्रत्येक नागरिकको घर घरमा गएर कहाँ पानी जमेको छ, कसरी जमेको छ, प्रयोग त्यत्तिकै छ कि भनेर हेर्नलाई त्यति प्र्याक्टिकल पनि नहुन सक्छ। त्यस्तो कन्टेक्स्टमा चाहिँ हामीले त्यही भएर यो अभियानको रूपमा यसलाई सेन्सिटाइजेसन हुनुपर्छ, नागरिक तहसम्म सचेतना फैलिनुपर्छ भन्ने हिसाबले यो 3 महिने सचेतना अभियान चाहिँ हरेक प्रदेश हरेक स्थानीय तहमा अहिले चाहिँ त्यसलाई ठुलो एडभोकेसीको रूपमा लगेका छौँ। यहाँलाई अवगत गराउँ, हामीले विगत 3 वर्षदेखि चाहिँ यो नागरिक तहसम्म सचेतना फैलिनुपर्छ भन्ने हिसाबले 4 क्रियाकलाप सञ्चालन गर्न सङ्घीय सशक्तबाट पनि कतिपय धेरै स्थानीय तहहरू मलाई लाग्छ 450 जति स्थानीय तहहरूमा जहाँ चाहिँ 3-4 वर्ष यता डेङ्गी सङ्क्रमण भएको देखिएको छ त्यस्तो स्थानीय तहहरूमा केही स्रोतको पनि विनियोजन गरेका छौँ। र त्यसमा हामीले भनेको 4 क्रियाकलापमा टोल विकास संस्थाहरू छ, अहिले टोल संस्थाहरूलाई परिचालन गरेर नागरिकलाई परिचालन गरेर प्रत्येक हप्तामा चाहिँ यो डेङ्गी सार्ने लामखुट्टेको वासस्थान खोज्ने नष्ट गर्ने अभियान सञ्चालन गर्ने प्रयोजनका लागि, दोस्रो चाहिँ विद्यालय तहदेखि नै यो यो सचेतनालाई अगाडि बढाउनुपर्छ, जसले विद्यार्थी र उहाँहरूको अभिभावकमा पनि त्यस्तो सूचना चाहिँ डिसिमिनेट हुन्छ भनेर विद्यालय शिक्षा कार्यक्रमहरू, नागरिकलाई थाहा नहुनसक्छ बुझाउनका निम्ति अथवा यसको रिस्क कम्युनिकेसन भन्छौँ जोखिमलाई सञ्चार गर्नका निम्ति स्थानीय तहबाट माइकिङ गरेर होला अथवा त्यहाँको आफ्नो पोर्टलबाट सामाजिक सञ्जाल प्रयोग गरेर होला, रेडियो टेलिभिजन त्यस्तोबाट चाहिँ जोखिमको सञ्चार पनि नागरिक तहमा गऱ्यौँ भने त्यसबाट पनि सचेतना फैलिन्छ भन्ने एडभोकेसी बैठकहरू अथवा अन्तर्क्रियाहरू गर्ने लगायतका क्रियाकलापहरू गर्नुपर्छ भनेर हामीले स्रोतसहित पत्राचार पनि गरेका छौँ। 753 तालिकामा भूमि व्यवस्थापन सङ्घीय मामिला मन्त्रालय अन्तर्गत चाहिँ 70 पत्राचार पनि भएको छ। यसरी हामीले सँगसँगै यो गरेका छौँ भने अर्को चाहिँ हरेक स्थानीय तहमा अहिले यो द्रुत प्रतिकार्य टोली भनेर गठन भएको छ, यस्ता विपदजन्य अवस्थाहरूलाई व्यवस्थापन गर्न अथवा महामारी रोगहरूलाई व्यवस्थापन गर्नका निम्ति त्यो केन्द्र प्रदेश र स्थानीय तहमा त्यस्तो ऱ्यापिड रेस्पोन्स टिमहरूलाई सक्रिय बनाउने कुरा, उहाँहरूलाई ट्रेन गरेर कसरी हामीले रोगहरूलाई निगरानी गर्ने, रोगहरू देखा परिसकेपछि त्यसको प्रतिकारमा कसरी जाने कुरा, त्यसलाई पनि हामी सँगसँगै लगेका छौँ भने अहिले पछिल्लो पटक चाहिँ सङ्क्रमणलाई शून्य बनाउनका निम्ति प्रयास त गर्ने हो अथवा कम बनाउनका निम्ति प्रयास गर्ने हो, तर सङ्क्रमण भइहाले पनि त्यो मृत्युको जोखिमतालाई कम गर्नुपर्छ भनेर अस्पतालहरूको तयारी, अस्पतालमा चाहिँ नयाँ प्रोटोकलबाट नयाँ अपडेटेड प्रोटोकलबाट बिरामी उपचार गर्नका निम्ति चिकित्सक स्वास्थ्य कर्मीहरूलाई ट्रेनिङ दिने लगायतका क्रियाकलापहरू हामीले सँगसँगै गरिरहेका छौँ। यहाँले हेरि पनि रख्नु भएको छ, अहिले डेङ्गीको हकमा मैले डेङ्गीलाई अलिक बढी फोकस गरेँ, अनि जन्य रोगहरू को अलमोस्ट अब सीमितता मात्रै भएको कारणले पनि हामीले धेरै मेहनत पनि गरेका छौँ, नागरिक तहबाट त्यो सहयोग पनि भएको छ। सबैको यो डेङ्गी रोग सार्नका निम्ति सोसियल डिटर्मिनेन्स भन्छ, हामीले धेरै क्षेत्रहरूको एकीकृत प्रयास भयो भने यसलाई नियन्त्रण हुन्छ र त्यही गतिमा पनि अगाडि बढिरहेको मैले यहाँलाई निवेदन गर्छु।
हामी रेडियो नेपालमा यहाँसँग कुराकानी गर्दैछौँ, धेरैले रेडियो नेपाल सुनिराख्नु भएको छ, हुन त यहाँहरूले पनि अभियान सञ्चालन गरिराख्नु भएको छ, सरकारको तर्फबाट नागरिक स्तरमा पनि कार्यक्रम सञ्चालन गरेका कुरा गर्नुभयो, तर पनि नागरिकहरूलाई भन्दाखेरि डेङ्गुबाट कसरी बस्ने, उहाँले कसरी सुरक्षा अपनाउन सकिन्छ बताइदिनु न।
डेङ्गीबाट बस्नका निम्ति सबैभन्दा पहिला त आम नागरिकले आफ्नो व्यक्तिगत सावधानीमा विशेष रूपमा ध्यान दिनु पर्यो, अथवा लामखुट्टेको टोकाइबाट बच्नका निम्ति अपनाउनु पर्ने सावधानीहरू, जस्तै यो आफू सुत्दा चाहिँ झुल प्रयोग गरेर सुत्ने, अथवा बिहान साँझ बढी मात्रामा लामखुट्टेले टोक्ने भएको हुनाले यो चाहिँ बिहान साँझ लामखुट्टेले बढी मात्रामा टोक्ने भएको हुनाले चाहिँ आफ्नो शरीर नढाकिएका ठाउँहरूमा केही मलम प्रयोग गर्ने अथवा पुरा शरीर ढाक्ने कपडाहरूको प्रयोग गर्ने, आफ्नो घरमा लामखुट्टे छिर्न नदिनका निम्ति सकिन्छ भने जालीको व्यवस्थापन गर्ने, यस्ता कुराहरू व्यक्तिगत रूपमा अप्नाउनु पर्ने सावधानी भइहाले। त्यस बाहेक चाहिँ लामखुट्टेको वृद्धि र विकास हुन नदिनका निम्ति आफ्नो घर वरिपरि कहीँ पानी जमेको छ कि अथवा आफूले प्रयोग गर्ने पानी चाहिँ लामो समयसम्म त्यत्तिकै बचिराखेको छ, हामीले ढक्कनहरू लगाएका छैनौँ, कभर लगाएको छैनौँ भने त्यसलाई निगरानी गर्ने कुरा, जथाभावी चाहिँ फालिएका ठाउँहरूमा पानी त्यत्तिकै सञ्चय भएको छ कि, त्यो कुरालाई पनि हामीले गर्नु पर्यो। फेरि आफूले मात्रै नगरिकन आफ्नो गाउँ टोल आफ्नो छिमेकी सबै ठाउँमा पनि हामीले त्यो सूचनालाई सम्प्रेषण गर्नु पर्यो पहिलो नम्बर। दोस्रो भनेको हामीलाई रोग चाहिँ सङ्क्रमण भइहाल्यो अथवा आफ्नो गाउँ टोलमा डेङ्गी सङ्क्रमण भएको अवस्था छ भनेदेखि त्यस्तो बेलामा चाहिँ आफूलाई ज्वरो आयो डेङ्गीसँग सम्बन्धित लक्षणहरू देखिए भने त्यस्तो बेला चाहिँ हामीले ढिलो नगरिकन अस्पताल गयौँ अथवा स्वास्थ्य संस्थामा गयौँ चिकित्सक र स्वास्थ्य कर्मीको परामर्श लिन सक्यौँ भनेदेखि डेङ्गी सङ्क्रमण भए पनि यसकोबाट हुने मृत्युको जोखिमबाट हामी कम हुन्छौँ। त्यसकारण यी दुईवटा कुरालाई हामीले विशेष रूपमा विचार पुर्याउनु पर्यो। अब डेङ्गी समुदायमा सङ्क्रमण भएको छ, आफू जथाभावी हामीले शरीर दुख्ने अथवा दुखाइ कम गर्ने अथवा ज्वरो कम गर्ने नाममा चाहिँ जथाभावी औषधि प्रयोग गऱ्यौँ, स्वास्थ्य कर्मीहरूको सल्लाह चिकित्सकको सल्लाह लिएनौँ भने कहिलेकाहीँ चाहिँ जटिल प्रकृतिको डेङ्गीका लक्षणहरू देखिन सक्छन्, त्यही कारणले हाम्रो मृत्युसम्म पनि हुनसक्छ। त्यस्तो कुरामा चाहिँ हामी बढी मात्रामा सावधानी अप्नाउनु पर्छ।
हिजोको दिनमा डेङ्गु रोग अर्थात् लामखुट्टेबाट सर्ने रोगहरू तराई मधेसतिर बढी देखिन्थे, पहाड हिमालतिर कम देखिन्थे, त्यति थिएन। पछिल्लो समय सबै ठाउँमा यसको सङ्क्रमण देखिएको अवस्था छ। यो भइरहँदाखेरि यसको उपचार पहाड तथा हिमालमा भएका स्वास्थ्य संस्थाहरूमा पनि सम्भव छ कि छैन?
यहाँले असाध्य राम्रो प्रश्न गर्नुभयो। खास गरी अहिले डेङ्गीको सङ्क्रमण भएको छ कि छैन भनेर जाँच गर्नका निम्ति हामीले ग्रामीण ठाउँको एउटा स्वास्थ्य संस्थाबाट पनि सजिलै जाँच गर्न सकिन्छ। किटको विकास भएको छ, त्यो डेङ्गु निदान गर्ने किटले 15 मिनटमै डेङ्गी सङ्क्रमण भएको छ कि छैन भनेर एकिन गर्न सकिन्छ। त्यसले गर्दा निदानका निम्ति जुनसुकै क्षेत्रबाट पनि गर्न सकिन्छ र यसको ठ्याक्कै यसको चाहिँ यो भाइरसजन्य रोग भएको कारणले यही औषधिले यसलाई ठिक बनाउँछ भन्ने त छैन। स्वास्थ्य कर्मी चिकित्सकहरूले बिरामीको लक्षणको आधारमा उपचारहरू गर्नुहुन्छ, सल्लाह सुझाव दिनुहुन्छ। त्यस आधारमा चाहिँ यो अहिले जहाँ पनि जसरी पनि सजिलै पत्ता लाग्न सक्ने भएको हुनाले त्यसमा समस्या त छैन। र यहाँले अघि जोड्न खोजेको कुरा चाहिँ अब सुरुमा तराईमा हुने प्रकृतिको रोग थियो, तर अहिले चाहिँ मान्छेको चलायमानता बढ्यो, एकैछिनमा हामी एकै ठाउँबाट तराईको एक ठाउँबाट पहाडको कुनै एउटा कुनामा जान सक्ने भयौँ। त्यसले गर्दा त्यो सार्ने लामखुट्टे पनि सँगसँगै जान सक्ने भयो, प्लस त्यो ठाउँहरूमा त्यो लामखुट्टे हुर्कन सक्ने वातावरण बन्दै गयो, वातावरणीय परिवर्तन अथवा क्लाइमेट चेन्ज भनौँ, यी सबै परिवर्तनका कारणले हाम्रा पहाडी क्षेत्रहरू पनि अहिले लामखुट्टेको वृद्धि र विकास हुनका निम्ति चाहिँ उपयुक्त स्थानहरू बन्दै गए, जसले गर्दा अब अहिले यो ठाउँमा मात्रै छ भन्नु छैन, नेपालको 77 जिल्लामा जुनसुकै ठाउँमा पनि यस्ता किटजन्य रोगहरू सङ्क्रमण भएका तथ्याङ्कहरू छन्। डेङ्गी मात्रै नभएर अन्य रोगहरू पनि सङ्क्रमण भएका छन्। यी सबै कुरालाई हामीले विचार गर्नुपर्ने चाहिँ अब समय आएको छ।
यस्ता सङ्क्रामक रोगबाट बस्नको लागि दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नुपर्ने हुन्छ। अहिलेका भएका हाम्रा नीतिमा के कमजोरी छ र के कुराहरू सुधार गरेर जानु पर्ला जस्तो लाग्छ यहाँलाई?
मैले अघि भन्दै पनि थिएँ यहाँलाई, खास गरी यस्ता किटजन्य रोगहरू नियन्त्रण गर्नका निम्ति एउटा क्षेत्रको मात्रै भूमिकाले पुग्दैन अथवा स्वास्थ्य क्षेत्रको मात्रै भूमिकाले पुग्दैन, यो चाहिँ बहुनिकाय बहुसहकार्य भयो भने, मल्टी सेक्टरल अप्रोचमा गयो भने मात्रै यसलाई यस्ता रोगहरू नियन्त्रण गर्न सकिन्छ। त्यही भएर नेपाल सरकारले अहिले बहुक्षेत्रीय डेङ्गी रोकथाम नियन्त्रण योजना भनेर स्वीकृतिका लागि हामीले मन्त्रालयमा पनि पठाएका छौँ। त्यसमा पनि हामीले सबै क्षेत्रको भूमिकालाई स्पष्ट रूपमा लेखेका छौँ। आम नागरिकको स्वयं के भूमिका भइदिनुपर्ने, प्रदेश सरकारको के भूमिका हुनुपर्ने, स्थानीय सरकारको के भूमिका हुनुपर्ने, सङ्घीय सरकारको के भूमिका हुनुपर्ने, यसमा पनि फेरि सङ्घीय सरकारभित्रका स्वास्थ्यका निकायका के अथवा स्वास्थ्यभन्दा बाहेकका निकायका भूमिका के हुनुपर्ने, आम सञ्चार माध्यमको भूमिका के हुनुपर्ने लगायतका सबै भूमिकाहरू, सबै सरकारवाला क्षेत्रहरूको भूमिकालाई स्पष्ट पारेर हामीले त्यसलाई पठाएका छौँ। त्यो चाहिँ स्वीकृत भइसकेपछि यसमा चाहिँ मलाई लाग्छ सबैको भूमिका क्लियर पनि हुन्छ र हामीले आफ्नो क्षेत्रबाट भूमिका निभाउन सक्यौँ भनेदेखि यस्ता रोगहरूलाई नियन्त्रण गर्न सकिन्छ। फेरि यो यी रोगलाई मात्रै होइन, अहिले पछिल्लो पटक चाहिँ विभिन्न प्रकृतिका रोगहरू आएको पनि छन्, ती सबै रोगहरूलाई नियन्त्रण गर्नका निम्ति हामी मल्टी सेक्टरल एप्रोचमा जानुपर्छ अथवा वन हेल्थ एप्रोचमा गयौँ भनेदेखि मात्रै यस्ता रोगहरूलाई नियन्त्रण गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ, हाम्रो सिकाइ पनि हो। त्यही हिसाबले हाम्रा क्रियाकलापहरू पनि बनाएर पठाएका पनि छौँ, पत्राचारहरू पनि गरेका छौँ र स्थानीय सरकार चाहिँ नागरिकसँग सबैभन्दा नजिक रहने भएको हुनाले ती समस्याहरू पनि त्यहीँ देखिने भएको हुनाले हामीले प्राविधिक रूपमा स्थानीय तहको स्वास्थ्य कर्मीहरूलाई कम्पिटेन्ट बनाउने, उहाँहरूलाई बढी सक्रिय बनाउने र प्राविधिक रूपमा हामीले सहयोग गर्ने भन्ने बुझाइको आधारमा हाम्रा क्रियाकलापहरू हामीले सञ्चालन पनि गर्दैछौँ र गरि पनि रहेका छौँ।
हुन्छ सर, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
हस्, धन्यवाद यहाँलाई पनि।
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौँ एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालसँग। यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र मोहम्मद असलमलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।